आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
राजा नजिकै छ, यो सबैले बुझ्नु छ स्वर्गको राज्य नजिकै छ यो कुरा सबैले बुझ्नु छ
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ श्रोता मित्र प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा मेरो ख्रिष्टीय अभिवादन जय मसीह नमस्कार अनि हार्दिक स्वागत छ आज पनि यो बाइबल अध्ययन कार्यक्रममा श्रोता आजदेखि हामी पवित्र धर्म शास्त्र बाइबलको अध्ययन बाइबलको पुरानो नियम त्यसको दोस्रो इतिहासको पुस्तकबाट अध्ययन गर्न आरम्भ गर्नेछौ सबभन्दा पहिले हामी देख्नेछौ दोस्रो इतिहासको परिचय हामीले पहिलो इतिहासको निष्कर्षमा देख्यौं कि दाउदले मन्दिर निर्माणको निम्ति सम्पूर्ण माल सामानहरूको भेला गरे जनबल इत्यादिको प्रबन्ध गरे अनि राष्ट्रका अगुवाहरूलाई र इसरायलका जनताहरूलाई यस विशाल महिमित कार्यको निम्ति उत्साह दिए र मन्दिरको सेवाको संगठन गरे सम्पूर्ण पैसा आफ्नो भण्डारबाट प्रदान गरे त सुलेमानलाई यस मन्दिर निर्माणको जिम्मा सुम्पिदिए अहिले दोस्रो इतिहासमा सुलेमान यो कार्यको अगाडि बढाउन गइरहेका छन् हामीले देखिसकेका छौ कि पहिलो इतिहास वास्तवमा दाउदको बारेमा थियो यो ती लामो वंशवाली विवरणको सूची सहित आरम्भ भए त्यो वंशवाली आदमदेखि लिएर दाउदसम्मको थियो किन त्यो वंशवाली दिइएको थियो किनभने यस वंशवालीले दाउदसम्म डोर्याउँदथ्यो किन दाउद किनभने दाउदले ख्रिस्टसम्म डोर्याउँदछ र नयाँ नियम यो कथन सहित आरम्भ हुन्छ येशु ख्रिष्टको वंशवालीको पुस्तक दाउदको पुत्र त्यही नै कारण त्यो वंशवाली दिइएको थियो म फेरि यो कुरा उल्लेख गर्नेछु कि दुवै इतिहासहरूको पुस्तकमा हामी परमेश्वरको दृष्टिकोण पाउँदछौ इसरायलको पुस्तकहरूमा र राजाहरूको पुस्तकमा हामीलाई मानिसको दृष्टिकोणको दिइएको छ यसको मतलब यो होइन कि यी पुस्तकहरू पवित्र आत्माको प्रेरणाद्वारा लेखिएका होइनन् यसको मतलब यो होइन तिनीहरू प्रेरित पुस्तकहरू हुन् तर उहाँले सबभन्दा पहिले मानव दृष्टिकोणको दिनुहुन्छ त्यसपछि ईश्वरीय दृष्टिकोणको अनि मुख्य जोड चाहिँ दाउदमाथि छ दाउदले कहाँ चाहिँ मुख्य जोड दिए त उसले परमेश्वरको मन्दिरको निर्माणमाथि जोड दिए दोस्रो इतिहासमा हामी दुई मुख्य विषयहरू पाउनेछौ पहिलो चाहिँ मन्दिरको निर्माण दोस्रो चाहिँ जागृत यो पुस्तकले कालक्रमिक रूपले उही अवधिको ढाक्दछ जुन राजाहरूको पुस्तकहरूले ढाकेका थिए तर यसले केही निश्चित उल्लेखनीय र महत्वपूर्ण जोडहरू दिन्छन् पहिला एकदेखि नौ अध्याय सुलेमानको शासनको सम्बन्धमा दिइएको छ अनि ती नौ अध्यायहरूमध्ये छ अध्यायहरू चाहिँ मन्दिरको निर्माणको सम्बन्धमा छन् अनि त्यो बिल्कुल स्पष्ट प्रमाण छ कि यहाँ नै परमेश्वरले मुख्य जोड दिइरहनु भएको छ मन्दिरको निर्माण सुलेमानको सबभन्दा ठूलो उपलब्धिहरू थियो मानिसहरूले सधैँ सुलेमानसँग भएका प्रशस्त संख्याका पत्नीहरूको बारेमा लिएर उसलाई सोच्दछन् विचार गर्दछन् यो अति नै तमासायुक्त कुरा छ यसमा कुनै सन्देह छैन तर यहाँ नै परमेश्वरले मुख्य जोड दिनुहुन्न उसले थुप्रै पत्नीहरू थुपारे र थुपार्ने काम राख्ने काम परमेश्वरको इच्छा अनुसार थिएन त्यो बिल्कुल परमेश्वरको इच्छा विपरीतको कुरा थियो अनि त्यो नै एक मुख्य कारण थियो कि इसरायल राष्ट्र अन्त्यमा दुई भागमा विभाजन हुनु पर्यो मलाई यो नभन्नुहोस् कि यो उसको पापसँग बिना दण्ड सुलेमान उम्के तिनी उम्केन पापले सधैँ दण्ड ल्याउँदछ जसले पाप गर्छ चाहे त्यो मानिस जोसुकै होस् यसले दण्ड ल्याउँछ यदि स्वर्गीयमा जाने कसैसँग कुनै तरिका र बाटो छ भने त्यो उद्धारकर्ताको ग्रहण गरेर मात्र हो अनि हामी उद्धारकर्ता येशु ख्रिष्ट हाम्रो उद्धारकर्ता हुनुहुन्छ। यसरी हामीले देख्छौ कि दोस्रो इतिहासको पहिलो मुख्य विषय हो मन्दिरको सुलेमानद्वारा निर्माण। त्यो महत्वपूर्ण हो, परमेश्वरले सोच्नु भएको थियो कि यो महत्वपूर्ण छ र त्यसकारण उहाँले यसको सम्बन्धमा छ अध्यायहरू यसको लागि अर्पण गर्नुभयो, समर्पण गर्नुभयो, अर्पित गर्नुभयो। दश अध्यायदेखि यो दोस्रो इतिहासको पुस्तकको अन्तिम अध्यायसम्ममा हामी देख्छौ इसरायल राज्यको विभाजन। राजाहरूको पुस्तकहरूमा हामीले देखिसकेका छौं कि राज्यको विभाजन भइसकेपछि त्यहाँ धेरै राजाहरूले शासन गरे र ती राजाहरूमध्ये प्राय जसो कति पनि आकर्षक राजाहरू थिएन। हामीले पहिले देखिसकेका छौं कि उत्तरी राज्य इसरायलमा एकजना पनि असल राजा थिएन। त्यसकारण इतिहासहरूको पुस्तकमा उत्तरी राज्य इसरायलको विषयमा जोड़ दिएको कति पनि देख्दैनौ। यो पुस्तकमा मुख्य जोड चाहिँ दक्षिणी राज्य यहुदामाथि र दाउदको लाइन अर्थात वंशमाथि हो। अनि दक्षिणी राज्य यहुदामा पनि धेरै राजाहरू असल थिएन, खराब थिए, दुष्ट थिए, भ्रष्ट थिए, तर पनि पाँचजना राजाहरू चाहिँ असल विशिष्ट ईश्वरीय राजाहरू थिए। ती मध्ये आसा, यहोशापात, युआस, हिजकिया र योशिया, यी पाँच राजाहरू दक्षिणी राज्य यहुदामा जागृति ल्याउने माध्यमहरू। केही साल पहिले म एक समूह परमेश्वर सर्वभौसत्ता कार्यक्रम र योजनाहरू छन् र उहाँ तपाईँ र मेरो निम्ति आफ्नो योजना र कार्यक्रमहरू बदल्नुहुन्। तपाईँ र मेरो निम्ति महत्वपूर्ण कुरा चाहिँ परमेश्वरसँग उहाँको कदममा हिँड्नु हो। म तपाईँलाई भन्छु कि परमेश्वरको इच्छा सनातन अनादिदेखि तमाम युगहरूमा भएर आखिरमा अनन्तकालतिर जाँदछ। यो कुराको ध्यान दिउ। कसैलाई सम्भवतः यो कुरा मन नपर्ला, म तपाईँलाई याद दिलाउ, हामी खाली उहाँका फुच्चे सृष्टिहरू हौ। सृष्टिहरूले कहिले पनि परमेश्वरलाई केही काम गर्नुहोस् भनेर खटन गर्न सक्दैन। हामीलाई र हाम्रो कुराको पालन गर्ने परमेश्वरको कर्तव्य होइन, बरु उहाँको आज्ञा पालन गर्ने हाम्रो कर्तव्य हो। तपाईँ फेरि यो प्रश्न गर्नुहोला, तब के परमेश्वरले जागृति पठाउनुहुन्न त? निश्चय नै उहाँले पठाउन चाहनुहुन्छ, पठाउनुहुन्छ, त्यहाँ कुनै शक छैन। अनि यो पनि प्रश्न गर्नुहोला कि हामीले उहाँका शर्तहरूको भेट्नु पर्दैन, पूरा गर्नु पर्दैन र? निश्चय नै, तर मलाई लाग्दैन कि तिनीहरूले या कसैले उहाँको शर्तहरूको भेटिरहेका छन्, पूरा गरिरहेका छन्, पालन गरिरहेका छन्। यो चाखलाग्दो कुरा छ कि आत्मिक आन्दोलन, आत्मिक जागृति विगतमा वा कुनै समयमा केही धर्म पण्डितहरूले बनाएका केही शर्तहरूको विश्वासीले पछ्याएर नै आए। अरू त के, आत्मिक जागृतिको आन्दोलन आज मण्डलीमा छैन, प्राय गरेर सबै मण्डलीहरू आत्मिक रूपमा मरिसकेका छन्। आजको आत्मिक जागृतिको आन्दोलन अभियान खाली दिमाग चलाउने धर्म पण्डितहरू बीचमा छैन। आज तिनीहरूको लेखहरू पढेर म थकित हुन्छु। तिनीहरू जागृतिको बारेमा कुरा गर्छन् र तिनीहरूसँग सबै कुराको उत्तर छ, तर व्यवहार वा क्रिया छैन। मित्र, आत्मिक जागृतिको आन्दोलन कति पनि छैन। आज हामीलाई परमेश्वरको इच्छाको अगाडि झुक्न र उहाँका अझ निकटतामा आउन सिक्न आवश्यक छ। हामी आफैलाई उहाँमाथि फ्याँक्न आवश्यक छ। हामी देख्न गइरहेका छौं कि केही मानिसहरू साथै केही राजाहरू जसलाई परमेश्वर अद्भुत तरिकामा प्रयोग गर्नुभयो, किनभने तिनीहरू आज्ञाहरूको पालन गर्न इच्छुक थिए, आज्ञा गर्न होइन। म विश्वास गर्दछु कि जागृतिको सबभन्दा ठूलो बाधा मण्डली अगुवा वा चर्च लिडरसिप हो, मण्डली अगुवा पक्ष हो। तिनीहरूले नै यसको अठ्याएर पकडिराखेका छन् धेरै सालदेखि। तपाईँ यो प्रश्न गर्नुहोला, प्रचार तिमी त क्रान्तिकारीको जस्तै कुरा गर्दछौ, के क्रान्तिकारी त होइनौ? मेरो मित्र, जबदेखि मैले प्रभुलाई पाएँ र सेविकाईमा प्रवेश गरे त्यस बेलादेखि नै म क्रान्तिकारी हुँ, तर कसैले पनि त्यति मेरो कुरालाई सुनेका छैन। मैले आरम्भदेखि नै भनिरहेको छु कि हामीले धर्म पण्डितहरूको, धर्म विद्वानहरूको प्रवचनहरू सुनेर जागृति ल्याउँदैनौ, बेदारी ल्याउँदैनौ। हामीले परमेश्वरको वचनको सुन्न आवश्यक छ। अनि त्यही नै कारण म परमेश्वरको वचन दिन सिकाउन कोशिश गरिरहेको छु। अहिले म यो कुराको अंगीकार गर्दछु, स्वीकार गर्दछु कि मसँग पनि आफ्ना केही विचारहरू थिए, तर मैले यो कुराको पत्ता लगाए कि मेरा ती महान विचारहरू र महान कार्यक्रमहरू कति पनि परमेश्वरद्वारा प्रयोग गरिएनन्। मैले यो सोच्न थालिसकेको थिएँ कि मेरो विचारहरू र मेरो योजनाहरूका कुरालाई पछ्याएर अनुसरण गरेर मात्र मण्डलीमा जागृति आउन सक्छ। तर मित्र, यो मेरो बल न मेरो शक्ति न मेरो दिमागद्वारा आउँछ, तर पवित्र आत्माद्वारा। यस पुस्तकमा हामी दाऊदका वंशबाट का पाँच राजाहरूको बारेमा देख्छौ जसको समयमा राष्ट्रमा जागृति र क्रान्ति आएथ्यो, आत्मिक क्रान्ति, आत्मिक। अनि यो पुस्तक 70 सालको कैदपछि बन्धुवापछि साइरसको आफ्नो मुलुकमा फर्किजाने आदेशसहित अन्त हुन्छ। बन्धुवा वा कैदको अवधिको रेकर्डको दिएको छैन, त्यो समय परमेश्वरको कार्यक्रममा र योजनामा पूरा भइसकेको थियो। यो कुराको याद राखौं कि यो परमेश्वरको दृष्टिकोणबाटको रेकर्ड हो। आउनुहोस् पहिलो अध्यायतिर प्रवेश गरिहालौ। यहाँ हामी देख्छौ सुलेमान राजा बन्दछन्, सुलेमान राजा बन्दछन् र बुद्धिको निम्ति परमेश्वरसँग प्रार्थना गर्दछन्। दोस्रो इतिहास 1 अध्यायको 1 पदमा भनिएको छ, दाऊदको छोरा राजा सुलेमानले आफ्नो राज्यमा अधिकार स्थिर गरे, किनभने परमप्रभु तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो, उहाँले तिनलाई महान तुल्याउनुभयो। तपाईँलाई यादै होला, मैले यो कथन बनाइसकेको छु कि सुलेमान दाऊदको इच्छा अनुसारको राजा थिएन, तिनी परमेश्वरको चुनावका व्यक्ति थिए। म कति पनि सोच्दिन कि सुलेमानलाई आफूपछि अर्को राजा बनाउने दाऊदको कुनै अभिप्राय थियो, इच्छा थियो। बरु राजाको निम्ति उसको मनमा आफ्नो छोरा अब्सालोम थियो, उसले अब्सालोमलाई प्रेम गर्थे। अब्सालोमलाई युद्धमा मारिन्दा दाऊद अति नै व्याकुल र निराश भएका थिए। तपाईँले यादै होला, जब दाऊदले आफ्ना सैनिकहरूलाई युद्धभूमिमा पठाए तब आफ्ना सैनिक सेनापतिहरूलाई भने अब्सालोमलाई नछुनु, हान्ति नगर्नु, त्यस्तो आज्ञा गरे। दाऊद त्यस केटाको निम्ति कुनै पनि कुरा त्याग गर्न इच्छुक थिए। हा मित्र, उसले तिनलाई प्रेम गर्थे। म विश्वास गर्दछु कि तिनी धेरै क्षेत्रमा दाऊद जस्तै थिए, तर तिनी परमेश्वरका चुनाव थिएन। तर परमेश्वरले सुलेमानलाई चुन्नुभयो र परमेश्वर उसलाई आशिष दिन गइरहनु भएको छ। परमेश्वर संसारको कमजोर कुरालाई चुन्नुहुन्छ र परमेश्वर उसलाई प्रयोग गर्न गइरहेको छ। परमेश्वरको शक्ति कमजोरीमा प्रकट गरिन्दछ। दाऊद अहिले मरिसकेका छन्। तिनी महान व्यक्ति थिए, तर सुलेमान अनुभवहीन र अपरिपक्व छन्। परमेश्वर सुलेमानले प्रयोग गर्नुहुनेछ र मन्दिरको निर्माण गर्न अनुमति दिनुहुनेछ। भनिएको छ दाऊदको छोरा सुलेमानले राज्यमा आफ्नो अधिकार स्थिर गरे, मतलब सुलेमानको शासनमुनि राज्य समृद्धतामा चरम बिन्दुमा आउनेछ। दाऊदले त्यस राज्यमुनि असल जग बसाले र परमप्रभु तिनका परमेश्वर तिनका साथमा हुनुहुन्थ्यो, उहाँले तिनलाई महान तुल्याउनु भयो। परमेश्वर कति धेरै अनुग्रही हुनुहुन्छ। पछिबाट हामी देख्नेछौ कि सुलेमानले परमेश्वरको आज्ञा पालन गर्ने छैनन्। तिनी त्यस्तो स्थानमा आउनेछन् परमेश्वरले उसलाई हटाउनु पर्नेछ र उहाँले राज्यलाई द्विविभाजन गर्नुहुनेछ। उहाँले सुलेमान नै त्यो राज्य विभाजनको निम्ति जिम्मेवार व्यक्तिको रूपमा लिनुभयो। सुलेमानको शासन अवधिमा राज्यलाई दुई भागमा विभाजन नगर्नु भएको कारण दाऊदको खातिर थियो, सुलेमानको खातिर होइन। दुई पदमा भनिएको छ, तब सुलेमानले सबै इसरायलसित अर्थात सहस्रपति र शतपति न्यायकर्ताहरू र इसरायलका सारा अगुवाहरू र परिवारका मुखियाहरूसित बातचित गरे। सुलेमानले त्यहाँ इसरायलका अगुवाहरू लिडरहरूसित बातचितको सभा राख्छन्। तीन पदमा भनिएको छ, अनि तिनी र सबै समुदाय गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि परमेश्वरको दास मूसाले उजाड स्थानमा बनाएको परमेश्वरको भेट हुने पाल त्यहाँ थिए। भेट हुने पाल गिबोनमा थियो। हामीले यो कुराको याद गर्नुपर्छ, सन्दुक चाहिँ दाऊदले यरुसलेममा ल्याएका थिए र सन्दुक त्यो भेट हुने पालमा थियो, तर तिनीहरू सिधै र तत्कालै परमेश्वर कहाँ आउन सक्दैनथे। त्यो महान कुरा हो। परमेश्वर कहाँ जाने बाटो भेटु नेपालद्वारा थियो, किनभने पित्तलको वेदी तामाको वेदी त्यहाँ थियो, अनि पित्तलको वेदीले तामाको वेदीले ख्रिष्टको क्रुसको बताउँछ। तिनीहरू परमेश्वर कहाँ पुग्नलाई त्यहाँ जानु परेको थियो। तपाईँ र म पनि उही तरिकामा परमेश्वर कहाँ आउनुपर्छ। आज यस्तो किसिमको विचार छ कि कोही पनि कुनै पनि परिस्थिति मुनि परमेश्वरको उपस्थितिमा आउन सक्छ र परमेश्वर उसको प्रार्थनाको सुन्नुहुन्छ। बाइबलले यो सिकाउँछ कि परमप्रभुले सधैँ प्रार्थनाको सुन्नुहुन्न। पहिलो पत्रुस 3:12 पत्रुस भन्छन्, किनकि प्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ र उहाँको कान तिनीहरूका अन्तर्विन्दीतिर खुला हुन्छ, तर परमप्रभुको मुख खराबी गर्नेहरूको विरूद्धमा हुन्छ। मित्र, परमेश्वरले कहिले पनि भन्नुभएन कि खराब गर्नेहरूको प्रार्थना उहाँ सुन्नुहुन्छ। म विश्वास गर्दछु कि पापीहरूले परमेश्वरसँग प्रार्थना गर्न सक्ने कुरा नै प्रभु कहाँ गएर येशु ख्रिष्टमा उहाँको कृपाको ग्रहण गर्नु हो। यदि तपाईँ परमेश्वर कहाँ जान इच्छा गर्नुहुन्छ भने तपाईँ उहाँ कहाँ क्रुसद्वारा आउनुपर्छ। त्यही नै सुलेमान गर्दछन्। उसले सबै इसरायलका लिडरहरूलाई अगुवाहरू लिएर गिबोनमा जान्छन्, जहाँ भेट हुने पाल र पित्तलको तामाको वेदी थियो। अमित्र, आफ्नो शासनको आरम्भमा सुलेमान बुद्धिमानी काम गर्छन्। 4:5 भनिएको छ, तपाईँ र म तत्कालै आकाशमा परमेश्वर कहाँ आउन सक्दैनौ। क्रुसको बाटोले हामीलाई उहाँ कहाँ डोर्याउँछ। त्यहाँ अर्को बाटो छैन। प्रभुले ठिक उल्टो प्रभु आफ्नो वचनद्वारा धेरै धेरै आशिष दिनु भएको होस्।
त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। हजारौं गल्ती गरे पनि बाध्यौ मलाई। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। माफी दियो सबलाई तिमीले, माफी दियो सबलाई तिमीले। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। हजारौं गल्ती गरे क्रुसमा चढाए। मलाई बचाउन भनी प्रभु मृत्युलाई नै सजिलै अँगाल्यो। मलाई बचाउन भनी प्रभु मृत्युलाई नै सजिलै अँगाल्यो। मलाई उद्धार र मुक्ति दिन, मलाई उद्धार मुक्ति दिन, आफूलाई नै बलि दियो, आफूलाई नै बलि दियो। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए। हजारौं गल्ती गरे पनि, हजारौं गल्ती गरे पनि, न्यानो अँगालोमा बाँध्यो मलाई, न्यानो अँगालोमा बाँध्यो मलाई। त्यो महान बलिदान भुलेर मैले तिमीलाई बारम्बार क्रुसमा चढाए।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।